وَكَذَلِكَ فَتَنَّا بَعْضَهُمْ بِبَعْضٍ، دراصل ہم نے اس طرح ان لوگوں میں سے بعض کو بعض کے ذریعے سے آزمائش میں ڈال رکھا ہے تاکہ وہ انہیں دیکھ کر کہیں کیا یہ ہیں وہ لوگ جن پر ہمارے درمیان اللہ کا فضل و کرم ہوا ہے۔ ٹون دیکھیے ذرا، ہاں کیا خدا اپنے شکر گزار بندوں کو ان سے زیادہ نہیں جانتا؟ جب تمہارے پاس وہ لوگ جو ہماری آیتوں پر ایمان لاتے ہیں تو ان سے کہو تم پر سلامتی ہے، تمہارے رب نے رحمت و کرم کا شیوا اپنے اوپر لازم کر لیا۔ اس کی اتنی پیاری تلاوت ہے، یعنی یہ جو آیتیں ان کی تلاوت بہت ہی پیاری ہے۔ کتب علی نفسہ الرحمہ،
وَإِذَا جَاءَكَ الَّذِينَ يُؤْمِنُونَ بِآيَاتِنَا فَقُلْ سَلَامٌ عَلَيْكُمْ كَتَبَ رَبُّكُمْ عَلَى نَفْسِهِ الرَّحْمَةَ أَنَّهُ مَنْ عَمِلَ مِنْكُمْ سُوءًا بِجَهَالَةٍ ثُمَّ تَابَ مِنْ بَعْدِهِ وَأَصْلَحَ فَأَنَّهُ غَفُورٌ رَّحِيمٌ۔
جب گناہگار لوگ تمہارے پاس آ جائیں تو ان کو تسلیاں دلاؤ، فکر نہ کرو، تمہارے رب نے اپنے نفس پر رحمت لکھی ہے، اب برے کام چھوڑ کے نیکیاں کر لو، اس لیے کہ اللہ گناہوں کو معاف کر دیتا ہے۔ تمہارے رب نے رحم و کرم کا شیوا اپنے اوپر لازم کر رکھا ہے، یہ اس کا رحم و کرم ہی تو ہے کہ اگر تم میں سے کوئی نادانی کے ساتھ کسی برائی کا ارتکاب کر بیٹھا ہو پھر اس کے بعد توبہ کر لے اور اصلاح کر لے تو وہ اسے معاف کر دیتا اور نرمی سے کام لیتا ہے۔ سب گناہگاروں کے لیے اس میں خوشخبری ہے، اللہ ہمیں اپنی اصلاح کی توفیق دے۔ وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ، اور اسی طرح ہم آیت نشانیاں کھول کھول کر پیش کرتے ہیں تاکہ مجرموں کی راہ بالکل نمایاں ہو جائے۔ اے محمد صلی اللہ علیہ وسلم، ان سے کہو تم لوگ جن کو اللہ کے سوا پکارتے ہو ان کی بندگی کرنے سے مجھے منع کیا گیا۔ کیوں بھائی؟ اس لیے کہ میں رب کا بندہ بننا چاہتا ہوں، بندگی، عبودیہ، سبمیشن۔ کہو میں تمہاری خواہشات کی پیروی نہیں کروں گا، یعنی میں خواہشات کا بندہ نہیں بنوں گا، اگر میں نے ایسا کیا تو گمراہ ہو گیا، راہ راست پانے والوں میں سے نہ رہا۔ کہو میں اپنے رب کی طرف سے ایک دلیل روشن پر قائم ہوں اور تم نے اس کو جھٹلا دیا، اب میرے اختیار میں وہ چیز ہے ہی نہیں جس کے لیے تم جلدی مچا رہے ہو، فیصلے کا سارا اختیار اللہ کو ہے۔ نبی کہہ رہے اپنے بارے میں کہ میں اپنی مرضی سے تمہیں عذاب بھی نہیں دے سکتا کیونکہ فیصلے اللہ کے ہاتھ میں، وہی امر حق بیان کرتا ہے اور وہ بہترین فیصلے کرنے والا ہے۔ کہو اگر کہیں وہ چیز میرے اختیار میں ہوتی، یعنی معجزہ جو تم مانگ رہے ہو، جس کی تم جلدی بچا رہے ہو، تو میرے اور تمہارے درمیان کبھی کا فیصلہ ہو چکا ہوتا، مگر اللہ زیادہ بہتر جانتا ہے کہ ظالموں کے ساتھ کیا معاملہ کیا جانا چاہیے۔ اسی کے پاس غیب کی کنجیاں ہیں جنہیں اس کے سوا کوئی نہیں جانتا، بہروبر میں جو کچھ ہے وہ سب سے واقف ہے، درخت سے گرنے والا کوئی پتہ ایسا نہیں جس کا اسے علم نہ ہو۔ سوچیے ذرا خزاں کا منظر۔ ایک بڑی خوبصورت حدیث آج بھی صبح کسی نے بھیجی کہ اللہ کے نبی صلی اللہ علیہ وسلم ایک موقع پہ باہر گئے، خزاں کا موقع تھا، اور آپ نے درخت کو ہلایا، تو جب ہلایا تو اس میں سے پتے گرنے لگے، تو آپ نے فرمایا کہ جس طرح خزاں میں درختوں کے پتے جھڑتے ہیں اسی طرح نماز سے بندہ مومن کے گناہ جھڑتے ہیں۔ کتنی بڑی بات ہے، تو اللہ سے دعا ہے کہ وہ ہمیں بھی اپنے گناہوں سے توبہ کرنے والا بنا دے۔ اور جتنا زیادہ آپ دیکھیے خشوع اور خضوع کے ساتھ نماز پڑھیں گے اتنا ہی زیادہ اللہ کی طرف سے قبولیت بھی آئے گی اور ہم اپنے آپ کو زیادہ پاک صاف محسوس کریں گے۔ لیکن اس آیت کو پڑھ کے ذرا دل میں کچھ ہوتا ہے؟ ہر پتے کا اللہ کو پتا ہے، کوئی مبالغہ تو نہیں ہے نا، ہمیں تو اتنا بھی نہیں پتا کہ لگے ہوئے کتنے ہیں، تو پھر اللہ کو میرے دل کا نہیں پتا، اندر کیا مد و جزر اٹھتے ہیں۔ اللہ اکبر، زمین کے تاریک پردوں میں کوئی دانہ ایسا نہیں جس سے وہ باخبر نہ ہو، خشک اور تر سب کچھ ایک کھلی کتاب میں لکھا ہوا ہے۔ وہی ہے جو رات کو تمہاری روحیں قبض کرتا ہے اور دن کو جو کچھ تم کرتے اسے جانتا ہے۔ بس یہ بندگی کے ساتھ سوچتے جائیں، یہ سب آیتیں آپ کو اللہ کا بندہ بننا سکھا رہی ہیں، اتنے بڑے رب کی میں بندی۔ پھر دوسرے روز وہ تمہیں اسی کاروبار کے عالم میں واپس بھیج دیتا ہے، روز ایک روٹین چل رہی ہے، کیوں؟ تاکہ زندگی کی مقرر مدت پوری ہو۔ ہم سب اپنی زندگی کے پورا ہونے کا انتظار کر رہے ہیں، ہم اس پلیٹ فارم پہ بیٹھے ہوئے ہیں جس کو موت کی ٹرین کا انتظار ہے، اسی لیے کہ آخر کار اسی کی طرف تمہاری واپسی ہے۔ फिर वो तुम्हें बता देगा तुम क्या करते रहे हो। देखिए, एक ज़रा तसव्वुर में लाइए, प्लेटफॉर्म है ट्रेन का, स्टेशन, वहाँ छोटे छोटे दो तीन डेस्क पड़े होते हैं, ज़्यादा लोग खड़े होते हैं, कुछ बैठे होते हैं। अब एक बंदा वहाँ पहुँचे, सामान से लदा हुआ, उसका दिल है कि मुझे जगह मिल जाए। खैर, किस्सा मुख्त, थोड़ी सी कोशिश के बाद जगह मिली, सुकून से पाँव पसार के बैठ गया, सामान रखा, बैठ गया, आराम से बैठा, दिल शुक्र है मुझे जगह मिल गई। इतने में ट्रेन आ जाए, क्या करेगा? नहीं भाई, इतनी मुश्किल से जगह मिली है, मैं तो नहीं छोड़ूंगा। ट्रेन तुम जाती हो तो जाओ, ज़रा मैं इसको एंजॉय करूँ, क्या होगा, ट्रेन चली जाएगी। इसको दुनिया के इस बाजार से लीजिए। हम सब इस दुनिया में मौत की ट्रेन का इंतज़ार कर रहे हैं, हमारी हैसियत इस दुनिया में सिर्फ एक प्लेटफॉर्म पे खड़े शख्स की तरह होगी। जल्दी चलिए, जगह मिलती है बैठ जाइए, खड़े हैं तो खड़े रहें, सामान हाथ में, घर पहुंचे कौन रेस्ट करे। जिसने इस दुनिया के प्लेटफॉर्म पे पाँव पसारे, उसकी तो फिर आखिरत की ट्रेन गई उसके हाथ से। किधर जाना है जिधर वो गालिब खड़ा है। वहुवल काहिरु फौका इबादिही, वो अपने बंदों पर पूरी कुदरत रखता है और तुम पर निगरानी करने वाले मुकर्रर करके भेजता है, यहाँ तक कि जब के तुम में से किसी की मौत का वक्त आता है। इमेजिन करें, किसी की मौत का वक्त, तो इसके भेजे हुए फरिश्ते इसकी जान निकाल लेते हैं और अपना फ़र्ज अंजाम देने में ज़रा कोताही नहीं करते। फिर सब के सब अल्लाह अपने हकीकी आका की तरफ वापस लाए जाते हैं। खबरदार हो जाओ, फैसले के सारे इख्तियार इसी को हासिल हैं और वो हिसाब लेने में बहुत तेज़ है। कैसे जान निकलती है हलक में टक टक के, और चलो रब की तरफ जिसको जवाब देना है पूरी ज़िंदगी का। फिर शोर को बेदार किया जा रहा है, ए नबी इनसे पूछो, सहरा और समंदर की तारीकियों में तुम्हें कौन खतरों से बचाता है? कौन बचाता है? अल्लाह बचाता है। कौन है जिससे तुम मुसीबत के वो गिड़गड़ा कर और चुपके चुपके दुआएं मांगते हो? बंदगी का नुक्ता दुआ में आजजी, गिड़गड़ाना, आजजी। किससे कहते हो कि अगर इस बला से तूने हमको बचा लिया तो हम ज़रूर शुक्रगुजार होंगे? देखिए, कुरान का तर्जमा काफ़ी नहीं है लोगों को शिर्क से निकालने के लिए, सिर्फ तर्जमा लोगों तक पहुँचा दे, दिल खुल जाते हैं अल्लाह जिसके खोलना चाहे। कहो, अल्लाह तुम्हें इससे और हर तकलीफ से निजात देता है, फिर तुम दूसरों को इसका शरीक क्यों ठहराते हो? ये सवाल नहीं समझ आता। कुल हुवल कादिर अला अन यबअथ अलैकुम अज़ाबा मिन फौकिकुम, कहो वो इस बात पर कादिर है कि तुम पर कोई अज़ाब ऊपर से नासिल कर दे, या तुम्हारे कदमों के नीचे से बरपा कर दे, या तुम्हें गिरोहों में तकसीम करके एक गिरोह को दूसरे गिरोह की ताकत का मज़ा चखा दे। देखो हम किस तरह बार बार मुख्तलिफ तरीक़ों से अपनी निशानियाँ इनके सामने पेश कर रहे हैं, शायद कि ये हकीकत को समझे। इससे पता चलता है कि मिसाल देकर सिखाने का अंदाज़ अल्लाह से सीखा इंसान ने, और ये बड़ा खूबसूरत अंदाज़ होता है, जहन में मिसाल जम जाती है। तुम्हारी कौम इसका इनकार कर रही है हालांकि वो हकीकत है। इनसे कह दो, मैं तुम पर हवालेदार बनाया नहीं गया, हर खबर के लिए एक वक्त है और अन करीब तुमको खुद अंजाम मालूम हो जाएगा। अब लोगों की तनकीदें, और आप ज़रा उस माहौल को जहन में रखें जहाँ ये सूरतें उतर रही थी। वइज़ा रअयतल्लज़ीना यखूदूना फ़ी आयातिना, और अरे नबी, जब तुम देखो कि लोग हमारी आयतों पर नुक्ताचीनियाँ कर रहे हैं। आज करते हैं लोग नुक्ताचीनियाँ, तनकीद, क्रिटिसिज्म, ये नहीं होना चाहिए। सुस्त तो बिल्कुल नहीं आराम होना चाहिए था, और पर्दे की तो कोई तुक नहीं है, और निकाब तो लोगों को डराने वाली बात है, बस ये खुद ही दूर कर रहे हैं, लंबे लंबे जुब्बे पहन के बाहर फिरते हैं, और ये दाढ़ी क्या बच्चों को डराते हो? ये नुक्ताचीनियाँ होती हैं, तो इनके पास से हट जाओ, डोंट लिसन टू देम, यहाँ तक कि वो इस गुफ्तगू को छोड़कर दूसरी बातों में लग जाएं। याद रखे, कुछ मुसलमानों की भी आदत है, जहाँ बैठते हैं महफिलों में, दावतों में, दीन पे तनकीद, मौलवियों पे बात, फ़ौरन वहाँ से उठ जाएं, बिल्कुल ना ऐसे बंदे की बात सुने, वरना आपका भी दिल सख्त हो जाएगा। यहाँ तक कि वो गुफ्तगू को छोड़कर दूसरी बातों में लग जाएं, और अगर कभी शैतान तुम्हें भुलावे में डाल दे, तो जिस वक्त तुम्हें इस गलती का एहसास हो जाए, इसके बाद फिर ऐसे जालिम लोगों के पास ना बैठो। इनके हिसाब में से किसी चीज़ की जिम्मेदारी परहेजगार लोगों पर नहीं, अलबत्त नसीहत करना इनका फ़र्ज़ है, शायद कि वो गलत रवि से बच जाए। यानी उम्मीद ना छोड़ो, छोड़ो इन लोगों को जिन्होंने अपने दीन को खेल और तमाशा बना रखा है। वग़र्रतहुमुल हयातु दुनिया वज़क्किर बिही, और तुम्हें और जिन्हें दुनिया की ज़िंदगी फरेब में मुबतला किए हुए है। हाँ, मगर ये कुरान सुना कर नसीहत और तंबीह करते रहो कि कहीं कोई शख्स अपने किए करतूतों के वबाल में गिरफ्तार ना हो जाए। सोचिए, ये आयतों का मजाक और खेल तमाशा क्या है? कोई आप में से बता दे, मुझे तो बताते हुए भी अब शर्म आती है, इतनी दफ़ा बता चुकी हूँ। कैसे हम आयतों का खेल बनाते हैं? अन निकाह हो मिन सुन्नती, निकाह मेरी सुन्नत है, ये कार्ड पे लिखवाते थे पहले और अब क्या करते हैं कि कुरान सर पे और सुन्नतें पाँव में रो दी जाती हैं। ये खेल तमाशे हमारे दीन को और दीन के नाम पे खेल के अल्लाह की बना, जो आज लोगों ने दुकानें खोली हुई हैं दीन के नाम पे, अल्लाह हमारी इस्लाह फरमा दे। और दुनिया का खेल, दुनिया में सर से पाँव तक डूबे हुए हैं, अल्लाह कहते हैं इसका एक ही इलाज है, कुरान सुना कर नसीहत करो। आप और मैं कोई हक़ नहीं रखते कि किसी की जगह पे जाके वहाँ उनके साथ तनकीद शुरू कर दें। सिखाना है बताना है तो कुरान के साथ एक ऐसा गिरोह तैयार कर लीजिए जो हैंडफुल हो और माशरे में तब्दीली लाए, लेकिन ये अलग बात है कि वो भी अपनी खुशी गमी के मौके पे इस बात को याद रख सकें, वरना बहुत सारों को तो भूल जाती है। अल्लाह अकबर, कहा गिरफ्तार भी इस हाल में हो कि अल्लाह से बचाने वाला कोई हामी और मददगार और कोई सिफारिश इसके लिए ना हो, और अगर वो हर मुमकिन चीज़ फ़िदिये में देकर छूटना चाहे तो वो भी इससे कबूल ना की जाए, क्योंकि ऐसे लोग तो ख़ुद अपनी कमाई के नतीजे में पकड़े जाएंगे। फिर चीखें निकलती हैं बंदे की जब नतीजे निकलते हैं। इनको तो अपने इनकार हक़ के मुआवजे में खौलता हुआ पानी पीने को और दर्दनाक अज़ाब भुगतने को मिलेगी। क्यों? क्योंकि पार्टी तो लीकर के बगैर चलती नहीं है, वहाँ शराब लाजिम थी, फिर यहाँ खौलता हुआ पानी लाजिम है। मुसलमान कहाँ कहाँ मजबूर होंगे खुशियों के नाम पर, बच्चों की खुशियों के नाम पर। क्या किया आपने उससे, क्या मिला आपको उससे कि जहाँ आपने खुशियों के नाम पर लोगों को ड्रंक कर दिया? और क्या होश गुम करने का नाम नहीं खुशी है, जहाँ किसी की किसी को परवाह ही ना रहे। अल्लाह अकबर। ए नबी, इनसे पूछो क्या हम अल्लाह को छोड़कर इनको पुकारें जो ना हमें नफ़ा दे सकते हैं ना नुकसान, और जबकि अल्लाह हमें सीधा रास्ता दिखा चुका है, तो क्या अब हम उल्टे पाँव फिर जाएं? ये आप सब पूछ सकते हैं हर उसको जो आपको दीन से पीछे करे। अब क्या अब हम पलटें रास्ता मिलने के बाद? चलो रास्ता ना पता हो, बंदा इधर उधर भटकता रहता है, लेकिन रास्ता मिलने के बाद कोई जान के गलत तरफ जाए तो बेवकूफ़ होगा। क्या हम अपना हाल उस शख्स का सा कर ले? ये देखिए अब वो किरदार आ गया जो हिदायत के रास्ते से उतर गया, घबरा गया इन कुर्बानियों से, इन जिम्मेदारियों को। नहीं, ये पाबंदियाँ नहीं बर्दाश्त हो सकती, उसने कहा टेक एग्जिट प्लीज़, एग्जिट प्लीज़, और उसका नेविगेशन भी बोलता है एग्जिट 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 प्लीज़ यू टर्न दिस दैट, ले लिया। अब इसका हाल देखिएगा ज़रा क्या होता है। क्या हम अपना हाल उस शख्स का सा कर लें जिसे शैतानों ने सहरा में भटका दिया हो? ये शैतान कौन है? बुरे दोस्त, बुरे साथी, जिन्हें कहा तुम किधर लग पड़ी, उनके कहने पर एग्जिट ले लिया और वो हैरान और सरगर्दां फिर रहा हो कि अब जाऊँ किधर, लाइन तो हट गई, पक्के लाइन तो उतर गई, मेन स्ट्रीम से तो हट गया। हालांकि इसके साथी से पुकार रहे हैं, कौन से पुराने साथी, क्या कहते हैं इधर आ, ये राह सीधी अभी भी मौजूद है, यानी तेरे ऊपर रास्ते बंद नहीं हुए। ये वो दीन के साथी होते हैं जो कभी फ़ोन करते हैं, कभी बुलाते हैं, कभी कॉल करते हैं, कभी खाना भेजते हैं, आ जाओ आ जाओ आ जाओ। इनको बता दो कि कुल इन्ना हुदल्लाहि हुवल हुदा, हकीकत में सही रहनुमाई तो सिर्फ अल्लाह की रहनुमाई है। लोग तो तुम्हें मिसलीड कर देंगे, वो तो तुम्हें अपने मिजाज का बना रहे हैं, वो तो तुम्हें टेलर मेड बना रहे हैं। तुम अल्लाह की किताब की तरफ आके उनके काम के रहे नहीं थे, कौन उनकी घंटों की गिफ्तें सुने, कौन उनको चाय पिलाए, कौन उनकी दातें पकाए, इसलिए उन्होंने तो तुम्हें अपनी तरफ बुलाना चाहा, तुम उसकी तरफ से हटो और आ जाओ अल्लाह की तरफ। और क्या करो, इनको बता दो कि रहनुमाई तो सिर्फ अल्लाह की तरफ से है। वो रब कौन सा रब? और उसकी तरफ से ही हमें हुक्म मिला कि मालिके कायनात के आगे सरे इताअत खम कर दो, नमाज कायम करो और उसकी नाफरमानी से बचो। खुद से पूछिए, एक क्राइटेरिया है अपनी दोस्तों को अपने रिश्तेदारों को पहचानने का, किन की मौजूदगी में कोई मुझे नमाज और इस चीज़ का हुक्म देता है, और कौन है जो कहता है बैठो भी और बातें करते हैं, पढ़ लेंगे ना अभी तो वक्त शुरू हुआ है। जो दोस्त या जो महफिल आपको नमाज दीन इस्लाम का पैगाम दे वो असल आपके दोस्त हैं, बाकियों को तो आपकी ज़रूरत है ना कि उनको आपकी ज़रूरत है। और उसकी नाफरमानी से बचो, उसी की तरफ तुम समेटे जाओगे। वही है जिसने ज़मीन व आसमान को बरहक पैदा किया, और जिस दिन वो कहेगा कुन फयकून, हो जाए, हशर हो जाए, उसी दिन हो जाएगा क़यामत की दर। अल्लाह तआला के टच सिस्टम में ख़त्म। कौलुहुल हक, इसका इरशाद ऐन हक है। वलहुल मुल्कु यौमा युनफखु फिस्सूर, اور اس کا ارشاد بھی حق ہے، جس روز سور پھونکا جائے گا اس روز بادشاہی اسی کی ہوگی، وہ غیب اور شہادت ہر چیز کا عالم اور دانا و باخبر ہے۔ اب ہدایت کے متلاشی ایک بچے کی کہانی۔ ابراہیم پرورٹڈ ماحول میں پیدا ہوا، بے دین ماحول، بت پرست خاندان۔ آئیے دیکھتے ہیں، وہ اس قال ابراہیم علی ابی، ابراہیم کا واقعہ یاد کرو جبکہ اس نے اپنے باپ آزر سے کہا تھا، کیا تو بتوں کو خدا بناتا ہے؟ حیرت ہو رہی ہے بچے کو باپ کے اس عمل پہ۔ میں تو تجھے اور تیری قوم کو کھلی گمراہی میں مبتلا پاتا ہوں۔ ابراہیم کو ہم اسی طرح زمین و آسمان کا نظام سلطنت دکھاتے تھے، اور اس لیے دکھاتے تھے کہ وہ یقین کرنے والوں میں سے ہو جائے۔ بچپن سے سفر شروع ہو گیا، کھوج لگ گئی کہ یہ ٹھیک نہیں ہے، یہ بت کچھ نہیں کرتے۔ اور یاد رکھے، جس کو اللہ نے بلانا ہوتا ہے اس کے دل میں کوئی نہ کوئی تڑپ ڈال ہی دیتا۔ سارا خاندان، اس پہ آپ کو بڑی ڈیٹیل سے سنایا تھا کہ کیسے یہ لوگ تھے، اتنے دولت مند اور بتوں کو پوچھتے، ہر شہر کا بت الگ، دیوی دیسیاں داسیاں اور کیا کچھ تھا۔ لیکن معصوم ابراہیم کو چین نہیں پڑ رہا، رات کو اٹھتا ہے۔ فلما جن علیہ اللیل را کوکبا، چنانچہ جب رات اس پر طاری ہوئی تو اس نے ایک تارا دیکھا، کہا یہ میرا رب ہے۔ مگر جب وہ ڈوب گیا تو بولا، ڈوب جانے والوں کا تو میں گرویدہ نہیں ہوں۔ پھر جب چاند چمکتا نظر آیا تو کہا یہ ہے میرا رب۔ مگر جب وہ بھی ڈوب گیا تو کہا، اگر میرے رب نے میری رہنمائی نہ کی ہوتی تو میں بھی گمراہ لوگوں میں شامل ہو گیا ہوتا۔ بچے کو پتا ہے کہ اللہ گائیڈ کرتا ہے، بڑوں کو یہ بات نہیں پتا۔ پھر جب سورج کو روشن دیکھا تو کہا یہ ہے میرا رب، یہ سب سے بڑا ہے۔ مگر جب وہ بھی ڈوبا تو ابراہیم پکار اٹھا، اے برادران قوم، میں ان سب سے بیزار ہوں جنہیں تم اللہ کا شریک ٹھہراتے ہو۔ میں نے تو اپنا چہرہ یکسو ہو کر اس ہستی کی طرف کر لیا جس نے زمین و آسمان کو پیدا کیا۔ نوٹ کریں اپنے لیے آیت 79، انی وجہت وجہی للذی فطر السماوات والارض حنیفا حنیفا وما انا من المشرکین۔ یہ آپ اپنا لوگو بنا لیں، یہ آپ کی زندگی گزارنے کا ایک نقطہ ہے۔ بندگی لانی ہے نا تو یہ کریں، سب سے ناراض نہیں ہونا لیکن رخ رب کی طرف کریں۔ ڈرائیونگ سیٹ پہ بیٹھا شخص جس طرح راستے کو دیکھتا ہے نا، ادھر ادھر تھوڑا بہت دیکھے گا لیکن ضرورت کے لیے، پیچھے پلٹ کے کبھی نہیں دیکھتا۔ اسی طرح ہدایت کے راستے پہ چلنے کے بعد آپ کو پیچھے دیکھنے کی ضرورت نہیں، میری دوستیں کدھر ہیں، میرے ساتھی کدھر ہیں، میں پیچھے رہ جاؤں گی، میرا تو سال ضائع ہو گیا، میرا تو دوسرا بھی ضائع ہو جائے گا۔ نہیں، انی وجہ تو وجہ، چل پڑی رب کی طرف، اور یہی بندگی ہے۔ آپ رب کی طرف چلنے لگتے، آپ سوچتے ہیں لوگ آپ سے بڑے خوش ہوں گے، ہوتا کیا، وہاں جہو قوم ہو، اس کی قوم اس سے جھگڑنے لگی۔ آپ سے بھی لوگ جھگڑیں گے جب آپ ایک رب کے بنیں گے، کیوں؟ اس لیے کہ آپ نے رب کے حق بھی بندوں کو دیے ہوئے تھے، اب بندوں سے واپس لے رہے ہیں تو لوگ چیخنے لگ جائیں گے۔ کیا کہا، کیا تم لوگ اللہ کے معاملے میں مجھ سے جھگڑتے ہو؟ حالانکہ اس نے مجھے راہ ہدایت دکھا دی اور میں تمہارے ٹھہرائے ہوئے شریکوں سے نہیں ڈرتا۔ اگر میرا رب کچھ چاہے تو وہ ضرور ہو سکتا ہے، میرے رب کا علم ہر چیز پر چھایا ہوا ہے، پھر کیا تم ہوش میں نہ ہوگے؟ کیسے ابراہیم کے اندر جوش تھا، ہمارے اندر کیوں نہیں آتا؟ اللہ اکبر، آخر میں تمہارے ٹھہرائے ہوئے شریکوں سے کیسے ڈروں؟ لوگ ڈراتے ہیں پھر، ہائے اس کی مات پڑ جائے گی، وہ تمہیں نقصان دے گا، وہ کچھ کرے گا، کہا میں کیوں ڈروں؟ جبکہ تم اللہ کے ساتھ ان چیزوں کو خدائی میں شریک بناتے ہوئے نہیں ڈرتے جن کے لیے اس نے تم پر کوئی سند نازل نہیں کی۔ ہم دونوں فریقوں میں سے زیادہ کون سے زیادہ بے خوفی اور اطمینان کا مستحق ہے؟ یہاں بڑا خوبصورت لگتا ہے، توحید پہ رہنے والا امن میں ہوتا ہے کہ شرک کرنے والا ہے؟ یقیناً توحید پہ رہنے والا۔ تو کہا امن تو ایمان کے ساتھ ہے، اور ایمان اسلام کے ساتھ ہے۔ بتاؤ اگر تم کچھ علم رکھتے ہو، حقیقت میں تو امن انہیں کے لیے ہے، اور راہ راست پر وہی لوگ ہیں جو ایمان لائے اور جنہوں نے اپنے ایمان کو ظلم کے ساتھ آلودہ نہیں کیا۔ نہ ظلم سے مراد شرک۔ وَتِلْكَ حُجَّتُنَا، یہ تھی ہماری وہ حجت جو ہم نے ابراہیم کو اس کی قوم کے مقابلے میں عطا کی، ہم جسے چاہتے ہیں بلند مرتبے عطا کرتے ہیں، حق یہ ہے کہ تمہارا رب نہایت دانا اور علیم ہے۔ پھر ہم نے ابراہیم کو اسحاق اور یعقوب جیسی اولاد دی۔ نوٹ کیجئے، جب ابراہیم اللہ کے لیے خالص ہوئے تو اللہ نے اولادوں کے سلسلے شروع کر دیے، جو کون تھے، جن کو راہ راست دکھائی، یعنی ہدایت والے بچے دیے، وہی راہ راست جو اس سے پہلے نوح کو دکھائی تھی، اور اسی کی نسل سے ہم نے داؤد، سلیمان، ایوب، یوسف، موسیٰ اور ہارون کو ہدایت بخشی۔ اسی طرح ہم نیکوکاروں کو ان کی نیکی کا بدلہ دیتے ہیں، اسی کی اولاد سے زکریا، یحییٰ، عیسیٰ اور الیاس کو راہ یاب کیا۔ کل من الصالحین، اب ہدایت والے گروہ سے ہمارا واسطہ پڑ رہا ہے۔ نبیوں کا خاندان، پروفٹس ٹری،